بسم الله الرحمن الرحيم وبه نستعين وهو خير ناصر ومعين الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم وعلى آله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. درس قرآن میں خوش آمدید. سورہ مبارکہ طور کی تلاوت جاری تھی اور کل ہم آیت نمبر 31 تک پڑھ چکے تھے. آیت نمبر 32 سے ہم تلاوت کا آغاز کریں گے. آپ میں سے جن کے پاس قرآن مجید موجود ہے یا اپلیکیشن موجود ہے آپ کھول لیں گے اور ہمارے ساتھ شامل تلاوت ہوں گے. ان آیات میں مشرکین سے کہ جو معاد کے انکاری تھے, جو توحید کے انکاری تھے, کچھ سوال اللہ کے نبی کی زبانی اللہ تعالیٰ نے پوچھے ہیں. اب یہاں سے ان سوالوں کا آغاز ہو رہا ہے. غالباً 11 سوال ہیں کہ جو پوچھے گئے ان سے پے در پے. آیت نمبر 32 سے ہم آغاز کر رہے ہیں. اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم ام تأمرهم احلامهم بهذا ام هم قوم طاغون. کیا ان کی عقلیں انہیں ایسا کرنے کو کہتی ہیں یا یہ سرکش لوگ ہیں؟ یعنی یہ جو ان کی حرکتیں ہیں, کیا ان کی حرکتیں, ان مشرکوں کی باتیں, ان کی حرکتیں, ان کے الزامات, ان کا رویہ, کیا یہ ان کی عقلیں ان کو اس طرح کا کرنے کا کہہ رہی ہیں یا یہ سرکش لوگ ہیں؟ آیت نمبر 33 ام یقولون تقوله بل لا یؤمنون. کیا یہ لوگ کہتے ہیں اس قرآن کو اس نے خود گھڑ لیا ہے, یعنی اس قرآن کو رسول اللہ نے گھڑ لیا ہے, نعوذ باللہ, نہیں بلکہ یہ ایمان نہیں لاتے. آیت نمبر 34 فَلْيَأْتُوا بِحَدِيثٍ مِثْلِهِ إِن كَانُوا صَادِقِينَ. بس اگر یہ سچے ہیں تو اس جیسا کلام بنا لائیں. اگر یہ کہتے ہیں اس کلام کو, اس قرآن کو اگر رسول اللہ نے خود گڑا ہے, خود بیان کیا ہے, خود ان کا اپنا کلام ہے, تو پھر یہ لوگ بھی اگر سچے ہیں تو اس جیسا کلام بنا لائیں. آیت نمبر 35 ام خلقوا من غیر شیء ام هم الخالقون. کیا یہ لوگ بغیر کسی خالق کے پیدا ہوئے ہیں یا خود ہی اپنے خالق ہیں؟ یعنی یہ کسی خالق کے بغیر یہ پیدا ہوئے ہیں, یہ مشرکین جو انکار کرتے ہیں توحید کا, معاد کا, کیا یہ بغیر کسی خالق کے پیدا ہوئے ہیں یا یہ خود ہی اپنے خالق ہیں, خود کو انہوں نے خلق کیا ہے؟ آیت نمبر 36 ام خلق السماوات والارض بل لا یوقنون. یا انہوں نے آسمانوں اور زمین کو پیدا کیا ہے؟ نہیں, بلکہ یہ یقین نہیں رکھتے. آیت نمبر 37 ام عندهم خزائن ربک ام هم المسیطرون. کیا ان کے پاس آپ کے رب کے خزانے ہیں یا ان پر ان لوگوں کا تسلط قائم ہے؟ کہیں ایسا تو نہیں ہے کہ ان کے پاس آپ کے رب کے جو خزانے ہیں وہ ان مشرکوں کے پاس ہیں یا ان خزانوں پر ان لوگوں کا تسلط قائم ہے؟ آیت نمبر 38 ام لہم سلم یستمعون فیہ فلیأت مستمعہم بسلطان مبین. یا ان کے پاس کوئی سیڑھی ہے جس کے ذریعے سے یہ وہاں کی, یعنی عالم ملکوت کی باتیں سنتے ہیں؟ اگر ایسا ہے تو ان کے سننے والا واضح دلیل پیش کرے. سیڑھی یہاں پر تمثیل کے طور پر ہے, یعنی ان کے پاس کوئی ایسا ذریعہ ہے کہ یہ عالم اور ملکوت کی باتیں سنتے ہیں. اگر ان کے پاس ہے کوئی ایسا ذریعہ تو ان میں سے جو سننے والا ہے وہ واضح دلیل پیش کرے. آیت نمبر 39 ام لہ البنات ولکم البنون. کیا اللہ کے لیے بیٹیاں اور تمہارے لیے بیٹے ہیں؟ یہ مشرکین مکہ کا جو نظریہ تھا وہ فرشتوں کو اللہ کی بیٹیاں کہتے تھے. یہاں خدا نے ان کو جواباً اس طرح کی بات کی ہے, یعنی اگر تم خدا کے لیے اولاد کے قائل ہوئے, تم خدا کے لیے اولاد کا تم نے نظریہ رکھا, عقیدہ رکھا, تو وہ بھی تم نے بیٹیوں والا رکھا ہے. یعنی اپنے لیے تو تم بیٹے چاہتے ہو, جبکہ خدا کے لیے جو بری نسبت بھی تم نے دی ہے تو بیٹیوں کی دی ہے، چونکہ یہ عرب جو تھے مشرکین یہ بیٹی کی پیدائش کو اپنے لیے بہت بڑا بدنامگی اور بےزتی سمجھتے تھے، اسی لیے یہ بیٹیوں والا عنوان رکھا ہے، یعنی فرشتوں کو اللہ کی بیٹیاں نعوذ باللہ کہتے تھے، اسی لیے یہاں اس طرح کا انداز اختیار کیا. آیت نمبر 40، ام تسألهم اجرا فهم من مغرم مثقلون، کیا آپ ان سے اجر مانگتے ہیں کہ ان پر تاوان کا بوجھ پڑ رہا ہے؟ یعنی اے میرے نبی، یہ جو تیری نبوت کی مخالفت کر رہے ہیں، یہ جو تیری تعلیمات کو جھٹلا رہے ہیں، یہ جو معاد کا انکار کر رہے ہیں، یہ جو موت کے بعد کی زندگی سے انکاری ہیں، کیا یہ تیری نبوت کا انکار اس وجہ سے ہے کہ آپ ان سے کوئی تاوان طلب کر رہے ہیں اس کار نبوت پر، کہ جو ان کے لیے ادا کرنا ان کے اوپر بوجھ بنتا ہو، آپ ان سے کوئی اجر مانگتے ہیں؟ جبکہ انبیاء کی نبوت کی صفات جو قرآن مجید میں بیان ہوئی ہے، ان میں سے ایک بڑی صفت جو بیان ہوئی وہ یہ ہے کہ انبیاء کسی سے کوئی اجر نہیں مانگتے تھے، لا اسألکم علیہ اجر اجرن، کوئی اجر نہیں، انبیاء اجر نہیں مانگتے تھے، انبیاء اجرت طلب نہیں کرتے تھے، کار رسالت کے مقابلے میں کوئی اجرت نہیں مانگتے تھے لوگوں سے. اسی نے یہاں اس طرح کا سوال کیا، کیا آپ ان سے کوئی اجر مانگتے ہیں کہ ان پر تاوان کا بوجھ پڑ رہا ہے؟ آیت نمبر 41، ام عندهم الغیب فهم یکتبون، یا ان کے پاس غیب کا علم ہے جسے وہ لکھتے ہوں، یعنی ان کے پاس کوئی غیب کا علم تو نہیں ہے کہ جسے وہ لکھتے ہیں. آیت نمبر 42، ام یریدون کیدا فالذین کفروا هم المکیدون، کیا یہ لوگ فریب دینا چاہتے ہیں؟ کفار تو خود فریب کا شکار ہو جائیں گے. یعنی یہ لوگ جو کفار ہیں یہ کوئی دھوکہ دینا چاہ رہے ہیں، یہ کوئی فراڈ لگانا چاہ رہے ہیں، یہ کوئی سازشیں کر رہے ہیں، یہ کوئی تدبیریں کر رہے ہیں کہ مسلمانوں کے خلاف، اسلام کے خلاف، دین کے خلاف، یہ جو سازشیں اور اس طرح کی چیزیں کر رہے ہیں، تو یہ سب کچھ اس کا الٹا اثر انہی کافروں کے خلاف ہی ظاہر ہوگا، اور ہوا بھی، جیسا کہ آپ کے سامنے ہے. مشرکین مکہ نے جتنی کوششیں، جتنا انہوں نے محنت کرنی تھی، جتنی انہوں نے مکر کرنے تھے، جتنے انہوں نے منصوبے بنانے تھے اسلام کو مٹانے کے لیے، رسول اللہ کے اس تعلیم کو، اس تبلیغ کو ختم کرنے کے لیے، تو خود مشرکین کا خاتمہ ہوا، ان کے بنائے گئے منصوبے خود ان کے اپنے خلاف ہی ہوئے، ان کے اوپر الٹے پھرے، الٹا ہو گیا، الٹا اثر ان کا انہی کافروں کے لیے ہی ہوا. آیت نمبر 43، ام لہم الہ غیر اللہ سبحان اللہ عما یشرکون، یا ان کا اللہ کے سوا کوئی معبود ہے؟ اللہ اس شرک سے پاک ہے جو یہ کرتے ہیں. یہ کلی جملہ آ گیا پچھلے تمام باتوں کے لیے، اللہ کے بارے میں جو یہ باتیں کرتے ہیں اللہ اس شرک سے پاک ہے، یہ جو اللہ کے لیے بیٹیاں قرار دیتے ہیں اللہ پاک ہے اس شرک سے، یہ جو خدا کے بارے میں ان کے عقائد ہیں اللہ ان سے پاک ہے. آیت نمبر 44، وَإِن يَرَوْا كِسَفًا مِنَ السَّمَاءِ سَاقِطًا يَقُولُوا سَحَابٌ مَرْكُومٌ، اور اگر یہ لوگ آسمان سے عذاب کا کوئی ٹکڑا گرتا ہوا دیکھ لیں تو کہیں گے یہ تو سنگین بادل ہے، یعنی عذاب ان پر آ بھی جائے، آ رہا ہو، تو اس وقت بھی ان کی حالت کیا ہوتی ہے؟ عذاب کو عذاب نہیں سمجھ رہے ہوتے، کہتے یہ تو ایک بادل ہے. اس سے پہلے بھی جیسے حضرت ہود علیہ السلام کے قوم میں بھی یہی تھا کہ جب وہ بادل جمع ہو رہے تھے، یا اسی طرح لوط علیہ السلام کے قوم میں بھی جب وہ عذاب کا منظر سامنے آتا تھا تو وہ یہی کہتے تھے نہیں نہیں یہ تو عذاب تھوڑی ہے، یا نوح علیہ السلام کے جو قوم تھی جب بادل جمع ہوئے، بارش شروع ہوئی، کہتے نہیں بارش تو بڑی ہمارے لیے تو بڑی مفید ہوگی، اس سے تو ہمیں فائدے ہوں گے، بارش نے ہمیں کون سا نقصان دینا، یہ کون سا عذاب. بس یہ روش ہے انکار کرنے والوں کی، کفار کی روش ہے، قدیم پچھلے قوموں میں بھی ایسا ہی رہا اور ان مشرکین کے بارے میں بھی یہی بات ہو رہی. اگر یہ لوگ آسمان سے عذاب کا کوئی ٹکڑا گرتا ہوا دیکھ لیں تو کہیں گے یہ تو سنگین بادل ہے. آیت نمبر 45، فذرہم حتی یلاقوا یومہم الذی فیہ یصعقون، बस आप उन्हें उनके हाल पर छोड़ दीजिए, यहां तक कि ये अपना वो दिन देख लें जिसमें इनके होश उड़ जाएंगे। याद रखिएगा, सबसे बड़ी सजा क्या है इंसान के लिए? सबसे बड़ी सजा ये है कि खुदा इंसान को उसके हाल पर छोड़ दे। यानी क्या, अगर अल्लाह हाल पर छोड़ दे, यहां कह रहे हैं फजर हम, छोड़ दीजिए इनको इनके हाल पर, हत्ता युलाकू यौमहुम अल्लज़ी फीही युसअकून, ताकि ये अपना वो दिन देख लें कि जिसमें इनके होश उड़ जाएंगे, जब ये उस अजाब को देख लेंगे आंखों से कि जिसको झुटला रहे थे। याद रहे, इंसान के लिए सबसे बड़ी सजा क्या है कि परवरदिगार उसको छोड़ दे उसके हाल पर। बस याद रखिएगा, बंदे मोमिन के बारे में ये रवायात में मिलता है कि बंदे मोमिन अगर खता करता है, गलती करता है, तो उसको फौरी उसकी सजा मिल जाती है। खुदा चाहता यही है कि अगर उससे कोई बंदे मोमिन से, मुत्तकी इंसान से अगर कोई खता सरजद होती है, अगर कोई गलती हो जाती है, भूले से कुछ हो जाता है, तो अल्लाह यही चाहता है कि उसका अजाला इसी दुनिया में हो जाए, ताकि बरोज हशर इसकी गर्दन पर गुनाहों का बोझ बाकी न रहे। तो बाज लोगों के ये सवाल होता है कि बेदीनों के ऊपर, वो जैसे इकबाल के शिकवे में भी था कि हम पे, यानी जो है बर्फ गिरती है तो बेचारे मुसलमानों पर, यानी उन पर के जो तेरे नाफरमानियां करते हैं उन पर तो इनाम इकराम होता है और मुसलमानों के ऊपर बर्फ गिरती है। खैर, मुसलमानों के अपने करतूत भी हैं, लेकिन आम माशरे में हम अपने इसी माशरे के अंदर भी देखते हैं कि बाज लोग नाफरमान हैं, खुदा के नाफरमानियां करते हैं, उनको सजा नहीं मिलती बल्कि उन्हें दुनियावी नेमतें मिलती रहती हैं। जबकि बंदा मोमिन कोई, उससे अगर कोई गलती हो जाती है तो देखा जाता है कि उसके ऊपर सख्ती आ जाती है, मुश्किलात आ जाती है। आगा मोहसिन कराइती ने बहुत खूबसूरत एक मिसाल दी थी इस मौजू पर कि ऐसा क्यों होता है कि मोमिन को फौरन सजा मिल जाती है, गुनाह करता है उसको कोई तकलीफ आ जाती है, मरज आ जाता है, कुछ ना कुछ ऐसा हो जाता है कि उसके उस गुनाह का कफारा हो जाता है। बिलखसूस तकलीफात मोमिन के ऊपर जो आती है, वो तकलीफात या तो उसका दर्जा बढ़ाने के लिए आजमाइश होती है, या फिर किसी ऐसे गुनाह की सजा के तौर पर होती है जिसकी तौबा फरामोश कर चुका था और अल्लाह चाहता है कि इसी दुनिया में उसकी सजा काट ले और आखिरत में उसके लिए कोई बोझ ना हो। आगा मोहसिन कराइती कहते हैं कि जिस तरह उन्होंने मिसाल दी, अगर ऐनक पर, वो जो हम ऐनक पहनते हैं, जैसे इस वक्त मैंने ऐनक पहनी हुई है, ऐनक के ऊपर हल्की सी भी धूल आ जाए तो बंदा उसे उतारता है और फौरन अपनी जेब से रुमाल निकाल के या बाजूकत अपने दामन से उसको फौरन साफ करता है, क्योंकि इस पर ज्यादा गर्द जो है, गर्द को ज्यादा देर इसके ऊपर बर्दाश्त नहीं किया जा सकता। कहते हैं लेकिन अगर इसी तरह ये गर्द हो, कपड़ों के ऊपर गर्द आ जाए, बंदा चंद घंटे गुजार लेता है कि जब तक घर पहुंचे और झाड़े और उनको साफ करे, उनको धुलवाए, लेकिन अगर ये गर्द आ जाए पर्दे पे, जैसे कमरे का जो पर्दा है उसके ऊपर यही गर्द हो, तो उसको फौरन नहीं धोया जाता। ऐसा नहीं होता कि हर हफ्ते या हर दूसरे तीसरे दिन घरों के पर्दे धोए जाते हैं। यकीनन महीने बाद या कुछ अरसे बाद जब उसकी भारी बारी आती है तब जाके उसका गर्द निकाला जाता है, उसके मैल को निकाला जाता है, कुछ अरसा लगता है। उसके बाद अब देखें तो ऐनक पर जब गर्द आई थी तो इसको बिल्कुल अपने दामन से जरा नरमी के साथ ही साफ किया, जल्दी साफ हो गया। कपड़ों का जब हुआ तो उनको मशीन में जरा धोया गया। पर्दे की बारी आई, क्योंकि पर्दों को काफी अरसे बाद धोया जाता है तो उनको जरा ज्यादा अच्छी तरह से उनकी धुलाई होती है। एक दफा गर्द आती है कालीन के ऊपर, तो कालीन तो साल में एक दफा ही निकलता है या एक आध दफा, और फिर उसको साफ कैसे किया जाता है, उसे लटकाते हैं दीवार पर, डंडे मार मार के उसकी गर्द निकालते हैं, उसका वो गर्द गुबार निकालते हैं। यही तरतीब है, बंदे है मोमिन अगर कोई खता को गलती हो जाती है फौरन उसकी आजमाइश होती है, फौरन उसका अजाला खुदा करवाता है। लेकिन जो जो गुनाहों में सख्त होता जाता है, यहाँ तक कि वो कालीन वाले हशर पर भी आ जाते हैं कुछ लोग, कि उनकी सजा जमा हो रही है और एक साथ उनके लिए जहन्नुम का दरवाजा खोला जाएगा। याद रखिएगा ये जो हालत है ना आयत नंबर 45 में जो बयान हुआ, बदरहुम हत्ता युलाकू, छोड़ दीजिए इनको इनके हाल पर, ए मेरे हबीब बस आप उन्हें इनके हाल पर छोड़ दीजिए यहाँ तक कि ये अपना वो दिन देख लें जिसमें इनके होश उड़ जाए। पनाह मांगे हम खुदा से कि खुदा हमें हमारे हाल पर छोड़ देकर। और नबी की दुआ क्या है, इलाही ला तकिलनी नफ्सी तरफत आइनन आइनन अबद, यानी पलक झपकने के लिए भी मुझे मेरे नफ्स के हवाले मत, मुझे मेरे हाल पर ना छोड़, पलक झपकने के लिए भी ना छोड़। आयत नंबर 46, यौम ला युग्नी अन्हुम कैदुहुम शैअ वला हुम युंसरून, कहना अब ये अपना वो दिन देख लें जिसमें इनके होश उड़ जाएं। कौन सा दिन? आयत नंबर 46 में कहा उस दिन न उनकी तदबीर उनके किसी काम आएगी और न ही उनकी मदद की जाएगी। ये जो दुनिया में मंसूबे बनाते रहते वहां ये उनके काम नहीं आने वाले। आयत नंबर 47, وَإِنَّ لِلَّذِينَ ظَلَمُوا عَذَابًا عَذَابًا دُونَ ذَلِكَ وَلَكِنَّ أَكْثَرَهُمْ لَا يَعْلَمُونَ, اور ظالموں کے لیے اس عذاب کے علاوہ بھی یقیناً عذاب ہے لیکن ان میں سے اکثر نہیں جانتے, یعنی ان کے لیے ایک تو ہے نا یہ آخرت کا عذاب تو ہے لیکن اللہ کہتے ہیں اس کے علاوہ بھی یقیناً عذاب ہے, یعنی خود دنیا میں بھی ان کے لیے عذاب ہے۔ یاد رکھیے گا سب سے بڑا عذاب کیا ہے, خدا انسان کو اس کے حال پر چھوڑ دے گی, یہ تو سب سے بڑا عذاب ہے۔ یا اسی طرح نیکی کی توفیق کا نہ ملنا عذاب ہے, اسی طرح گناہ سے رکنے کی ہمت کا نہ ہونا یہ بھی عذاب ہے۔ بس ان ظالموں کے لیے اس عذاب کے علاوہ بھی یقیناً عذاب ہے لیکن ان میں سے اکثر نہیں جانتے۔ آیت نمبر 48, وَاصْبِرْ لِحُكْمِ رَبِّكَ فَإِنَّكَ بِأَعْيُنِنَا وَسَبِّحْ بِحَمْدِ رَبِّكَ حِينَ تَقُومُ۔ اس آیت میں پچھلی ساری باتیں آپ کے سامنے ہیں, مشرکین کی کارستانیاں, ان کے تانے, ان کے منصوبے, اس کے بعد مومنین کی بھی بات ہوئی, یہاں پر مشرکین کے ساتھ سوال و جواب بھی ہوا, ان کے انجام پر بھی بات ہوئی۔ آخری ان دو آیات میں خدا اپنے نبی کو دلاسہ اور حوصلہ بڑھانے کے لیے بات کر رہے ہیں۔ اب اللہ اپنے نبی سے آیت نمبر 48 میں کہہ رہے ہیں اور آپ اپنے رب کے حکم تک صبر کریں, آپ صبر کریں, یقیناً آپ ہماری نگاہوں میں ہیں, یعنی آپ کا رب آپ کی حفاظت کر رہا ہے, اور جب آپ اٹھیں تو اپنے رب کی ثنا کے ساتھ تسبیح کریں, اپنے رب کی حمد کریں, اس کی تسبیح کریں۔ وَمِنَ اللَّيْلِ فَسَبِّحْ وَإِدْبَارَ النُّجُومِ, اور رات کے بعض حصوں میں اور ستاروں کے غروب ہونے کے بعد بھی اپنے رب کی تسبیح کریں۔ یہاں پر ایک تو صبر کا حکم دیا کہ آپ صبر کریں, ثابت قدم رہیں, اس کے بعد رات کے بعض حصوں میں اور ستاروں کے غروب ہونے کے بعد بھی اپنے رب کی تسبیح کریں۔ پہلے تو کہا کہ آپ جب بھی اٹھیں, جب بھی اٹھیں, دن ہو رات ہو, جب بھی اٹھیں تو اپنے رب کی حمد کریں, اس کی تسبیح کریں, اور اسی طرح رات کے بعض حصوں میں اور ستاروں کے غروب ہونے کے بعد بھی اپنے رب کی تسبیح کریں۔ یہاں پر ادبار النجوم کا لفظ آیا ہے, آیت نمبر 49 کا جو آخری لفظ ہے, یہ اس کا مطلب ہے جب صبح کی روشنی سے ستارے چھپ جائے, ذرا روشنی ہو جائے اور ستارے چھپ جائیں, تو اس میں بعض مفسرین کے مطابق یہ جو کہا ہے نا وَمِنَ اللَّيْلِ فَسَبِّحْ وَإِدْبَارَ النُّجُومِ, رات کے بعض حصوں میں اپنے رب کی تسبیح کریں, اس سے مراد نماز شب ہے, اور ستاروں کے غروب ہونے کے بعد بھی اپنے رب کی تسبیح کریں, اس سے مراد کہتے ہیں کہ نافلہ فجر ہیں, فجر کی نماز سے پہلے جو دو رکعت نماز نفل پڑھی جاتی ہے فجر کا وقت داخل ہونے کے بعد, اس سے وہ مراد ہے, اور اس نماز کی تاکید بہت زیادہ ہے, یعنی جو ایک حدیث اللہ کے نبی کی غالباً میں نے خود ہی پڑھی تھی یا کسی استاد سے سنی ہے کہ یہ جو صبح کی دو رکعت نماز ہے, یہ دو رکعت نماز اگر اس پوری زمین کو سونے کی ہو اور اس کو ہدیہ کیا جائے, فدیہ دے دیا جائے, تو یہ دو رکعت نماز کا اجر اس پر بھاری ہو, پوری زمین کی قیمت اگر لگا لیں تو اس دو رکعت نماز کا اجر جو ہے اس سے زیادہ ہے جو فجر کی वाजिब नमाज से, दो रकत नमाज जो पहले पढ़ी जाती है। यहाँ पर सूरह तूर का अख्तिताम होता है। अगली सूरत सूरह वन नजम है। आगाज करते हैं इंशाल्लाह। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والنجم إذا هوى قسم ہے ستارے کی جب وہ غروب کرے ستاروں کی قسم اہمیت دی ہے خدا نے قرآن میں اب دیکھیں تو خود اس میں سورہ طور کا جو آخری لفظ تھا وہ ستارے پر ہی ختم ہوئی ہے ستارے کی جب ستارے غروب کرنے لگے اور سورہ واقعہ میں بھی ستاروں کی قسم کھائی گئی جیسے فَلَا أُقْسِمُ بِمَوَاقِعِ النُّجُومِ وَإِنَّهُ لَقَسَمُ اللَّهُ تَعْلَمُونَ عَظِيمٌ مجھے ستاروں کے مقامات کی قسم ہے اگر تم جانتے ہو تو یہ بڑی قسم ہے قسم ہے ستارے کی جب وہ غروب کرے آیت نمبر دو مَا ضَلَّ صَاحِبُكُمْ وَمَا غَوَى تمہارا رفیق نہ گمراہ ہوا ہے اور نہ بہکا ہے یہ جو قریش مکہ کے الزامات ہوتے تھے رسول اللہ کے لیے تو خدا کی تردید ہے صاحبان ایمان کے لیے کہ تمہارا جو صاحب ہے یہ جو تمہارا رسول ہے صاحب بعض اوقات معنی رفیق دوست کے معنی میں بھی آتا ہے اور صاحب سے مراد سرپرست کے معنی میں یعنی کہ جو گھر کا صاحب ہو صاحب خانہ جس طرح کہتے ہیں گھر کا مالک مینجمنٹ کا جو مالک ہوتا ہے گھر کا تمہارا رفیق نہ گمراہ ہوا ہے اور نہ بہکا ہے آیت نمبر تین وَمَا يَنْتِقُ عَنِ الْهَوَى وہ خواہش سے نہیں بولتا بعض افراد نے رسول اللہ کی بعض کاموں پر بعض فیصلوں پر اعتراض کی کیفیت میں آئے تو اس وقت کے لیے آیات پہلے سے تھی یہاں پر اللہ کے نبی نے ان کی تلاوت بھی کی جو تفسیر میں بھی ذکر ہوا ہے کہ جب مسجد نبوی پہ مسجد نبوی کی طرف سب بعض اصحاب کے دروازے مسجد نبوی میں کھلتے تھے تو رسول اللہ نے پھر کچھ عرصے بعد منع کر دیا کہ سوائے مولا علی کے دروازے کے باقی سب دروازوں کو بند کر دیا گیا بعض لوگوں نے اس پر اعتراض کیا تو آپ نے جواب دیا کہ یہ حکم خدا سے ہی کر رہا ہوں اور یہی آیات کی وَمَا يَنْتِقُ عَنِ الْهَوَى وہ خواہش سے نہیں بولتا نبی اپنی خواہش سے ایسا نہیں ہے کہ اپنی مرضی سے آیات بنا کر بول رہا ہوں اپنی خواہش سے نہیں بولتا ان ہوا الا وحی یوحا یہ تو صرف وحی ہوتی ہے جو اس پر نازل کی جاتی ہے آیت نمبر پانچ علمہ شدید القوا شدید قوت والے نے انہیں تعلیم دی یعنی وہ کہ جس کی قوت شدید ہے اسی نے یہ قرآن اپنے نبی کو تعلیم دی ہے ذو مرہ فستوى جو صاحب قوت پھر سیدھا کھڑا ہوا اپنی شکل میں سیدھا کھڑا ہوا اس کے بارے میں کہا جاتا ہے کہ جبریل کے بارے میں یہ بات ہوئی کہ وہ اپنی اصلی شکل میں ظاہر ہوا اللہ کے نبی پہ وَهُوَ بِالْأُفُقِ الْأَعْلَى اور جب وہ بلند ترین افق پر تھے ثُمَّ دَنَا فَتَدَلَّى پھر وہ قریب آئے پھر مزید قریب آئے فَكَانَ قَابَ قَوْسَيْنِ أَوْ أَدْنَى یہاں تک کہ دو کمانوں کے برابر یا اس سے کم فاصلہ رہ گیا یہ معراج کے بارے میں یہ آیات ہیں کہ جس میں معراج کو یقیناً کہ جو ایک پرمانہ اور ایک ایسا سفر تھا جو اللہ کے نبی کی ڈھارس کے لیے آپ کی پشت کو مضبوط کرنے کے لیے خدا نے ملکوت اعلیٰ کا سیر کروایا جیسے کہ ابراہیم علیہ السلام کے بارے میں تھا کہ ان کو ملکوت اعلیٰ کی نشانیاں خدا نے دکھا دی تو رسول اللہ کے لیے بھی یہ ملکوت اعلیٰ کی نشانیاں تھیں اور یہاں چونکہ الفاظ جو استعمال ہو رہے ہیں وہ الفاظ اسی عالم مادہ کے عنوان سے سمجھانے کے لیے ہیں مفسرین نے اس پر بہت تفصیلی باتیں کی ہوئی ہیں لیکن یہاں چونکہ بہت تفصیل سے اس کو بیان کرنا مقصود نہیں ہے لہٰذا ہم مختصر نہیں ان کے معنی کی طرف توجہ کرتے ہوئے گزریں گے انشاءاللہ بس کہا فَكَانَ قَابَ قَوْسَيْنِ أَوْ أَدْنَى یعنی اس قدر قریب ہوئے کہ دو کمانوں کے برابر یا اس سے کم فاصلہ رہ گیا یہ قربت کی نشانی کے طور پر بیان کی یعنی اتنے قریب ہوئے بہت زیادہ قربت کا عنوان فاوحى الى عبده ما اوحى, پھر اللہ نے اپنے بندے پر جو وحی بھیجنا تھی وہ وحی بھیجی. ما كذب الفؤاد ما راى, جو کچھ دیکھا اسے دل نے نہیں جھٹلایا, یعنی جو کچھ نظروں نے دیکھا اسے دل نے نہیں جھٹلایا. افتمارونه على ما يرى, تو کیا جسے انہوں نے اپنی آنکھوں سے دیکھا ہے تو تم لوگ اس کے بارے میں ان سے جھگڑتے ہو؟ یعنی ملکوت اعلیٰ رسول اللہ کے سامنے ایسے تھے کہ جیسے اپنی آنکھوں سے دیکھ رہے ہیں. تو جس چیز کو اگلی دنیا کو قیامت کے بارے میں جو علم ہے, ان سب چیزوں کو ایسے دیکھا جیسے اپنی آنکھوں سے دیکھا ہے, تو تم ان کے بارے میں ان سے جھگڑتے ہو اس چیز کے بارے میں جس کو انہوں نے اپنی آنکھوں سے دیکھا ہے, جنہوں نے جسے انہوں نے دیکھا ہے. وَلَقَدْ رَآهُ نَزَلَةً أُخْرَى, اور بتحقیق انہوں نے پھر ایک مرتبہ اسے دیکھ لیا. عند سدرۃ المنتہا, سدرۃ المنتہا کے پاس. عندها جنۃ المأوی, جس کے پاس ہی جنۃ المأوی ہے, یعنی جنۃ المأوی وہی ایک وہ جنت کی جو نیکوکاروں کا ٹھکانہ ہے, جہاں پر نیکوکار ٹھہریں گے. مأوی ٹھکانے کو کہتے ہیں, جیسے ان کے لیے کفار کے لیے نافرمانوں کے لیے جہنم کو مأوی کہا گیا ہے. آیت نمبر 16, اذ یغش السدرۃ ما یغشا, اس وقت سدرہ پر چھا رہا تھا جو چھا رہا تھا. ما زاغ البصر وما طغى, نگاہ نے نہ انحراف کیا اور نہ تجاوز. ایسا نہیں ہے کہ آنکھوں نے کوئی دھوکہ کھایا ہے, یعنی رسول اللہ نے جن حقائق کو دیکھا ہے ایسا نہیں ہے کہ وہ آنکھوں کا کوئی دھوکہ ہے. بس نگاہ نے نہ انحراف کیا ہے نہ تجاوز کیا ہے. ایسا نہیں ہے کہ جو چیز حقیقت میں نظر آ رہی تھی اس کو کچھ زیادہ بڑھا چڑھا کے دیکھ لیا ہے. 18, لقد یقینا راى من آیت ربه الکبرى, یقینا انہوں نے اپنے رب کی بڑی نشانیوں کا مشاہدہ کیا ہے. بس قلب و نظر کے اتفاق کے ساتھ اللہ کی بڑی نشانیوں کا مشاہدہ کیا ہے, یعنی اللہ کے ملکوتی نظام کی عظمت کا ایسا مشاہدہ کسی اور کے لیے قابل تصور نہیں ہے, وہ رسول اللہ کے لیے خاص تھا. آیت نمبر 19, افرائیتم اللات والعزى, بلا تم لوگوں نے لات اور عزى کو دیکھا ہے؟ یہ مشرکین مکہ کے بتوں کے نام تھے, لات, عزى, منات, اور منات کا بھی ذکر آگے اگلے آیت میں. افرائیتم اللات والعزى, بلا تم لوگوں نے لات اور عزى کو دیکھا ہے. ومنات الثالثة الاخرى, اور پھر تیسرے منات کو بھی, تیسرا بت جو مشہور تھا ان کے درمیان منات. آیت نمبر 21, الکم الذکر ولہ الانثی, کیا تمہارے لیے تو بیٹے اور اللہ کے لیے بیٹیاں ہیں؟ آیت نمبر 22, تلک نہیں ہے کہ یقیناً خدا کے لیے بیٹے اور بیٹی کا کوئی تصور نہیں ہے, لیکن یہاں ان سے, ان عربوں کی جہالت اور ان کی ذہنی پستی کے عنوان سے بات ہو رہی ہے. اچھا, تم اگر اللہ کے لیے اولاد کے قائل ہو بھی گئے ہو تو تم نے کیا بنایا؟ خدا کے لیے بیٹیاں بنا لی, فرشتے اللہ کی بیٹیاں ہیں, اور خود تم اپنے لیے بیٹے چاہتے ہو, بیٹیوں کو پسند نہیں کرتے ہو. یعنی اللہ کے لیے شرک کا جو تم نے چیپٹر رکھا اس میں بھی تم نے پستی والا عنصر بھی رکھا جس کو تم پستی سمجھتے ہو, ورنہ اللہ کے نزدیک, دین اسلام کے نزدیک بیٹی اور بیٹے یکساں ہیں اولاد ہونے کے ناطے. آیت نمبر 23, ان ہی الا اسماء سمیتموها انتم وآباؤكم ما انزل الله بها ما انزل الله بها من سلطان ان يتبعون الا الظن وما تهوى الانفس ولقد جاءهم من ربهم الهدى. دراصل یہ تو چند نام ہیں, یعنی یہ جو لات, منات, عزہ کہہ کے تم نے معبود بنا لیے ہیں, ان کے سامنے سجدے کرتے ہو, یہ تو صرف چند نام ہیں جو تم نے اور تمہارے آبا و اجداد نے گھڑ لیے ہیں. اللہ نے تو اس کی کوئی دلیل نازل نہیں کی ہے. یہ لوگ صرف گمان اور خواہشات نفس کی پیروی کرتے ہیں, حالانکہ ان کے پاس ان کے پروردگار کی طرف سے ہدایت آ چکی ہے. یاد رہے, इंसान चाहे उस दौर के रसूलुल्लाह के दौर के वो लोग हों कि जो हठधर्म थे, बुनियादी वजह क्या थी उनकी, एक गुमान की पैरवी करते थे, दूसरा ख्वाहिशात नफ्स की पैरवी करते थे, जबकि इनके पास परवरदिगार की तरफ से हिदायत आ चुकी है, कुरान ये जो किताब है हिदायत है ये आ चुकी थी, लेकिन अपने गुमान और ख्वाहिशात नफ्स की पैरवी में लगे हुए थे, इसीलिए किताब खुदा की तरफ नहीं आते। आज आज के दौर में भी यही अशर है, अपने अंदाजों से दीन को लेके बैठे हुए हैं, दीन का शऊर दीन का तसव्वुर अपने अंदाजों और अपनी ख्वाहिशात नफ्स के मुताबिक है, और फिर वही दीन सुनना चाहते हैं कि जो उनके ख्वाहिशात नफसानी के मुकाबले में ना आ जाए, उसी खतीब को उसी पढ़ने वाले को पसंद करते हैं जो उनकी मर्जी के उनकी ख्वाहिशात नफसानी के मुताबिक बात करें, जबकि हिदायत खुदा की तरफ से आ चुकी है, कुरान मौजूद है, अगर उससे इस्तफादा करना चाहें, तदब्बुर करें, गौर व फिक्र करें, कुरान से हिदायत लेने के लिए कुरान के सामने आए, महज़र कुरान में हाजिर हो, ये तो हिदायत आ चुकी है रब के तरफ से। आयत नंबर 24, अम लिल इंसान मा तमन्ना, इंसान जो आरजू करता है क्या वो उसे मिल जाती है, क्या इंसान की आरजुएं पूरी होती है कभी भी, क्या ऐसा नहीं होता कि एक आरजू पूरी होने के बाद दूसरी आरजू के पीछे लग जाता है, नहीं होती, ख्वाहिश पूरी नहीं होती इंसान की अगर ख्वाहिशात के पीछे लग जाए तो। वही जो एक जुमला मशहूर है कि जरूरत गरीब फकीर की भी पूरी हो जाती है और आरजुएं और ख्वाहिशें बादशाहों की भी पूरी नहीं होती है। वलिल्लाहि अल-आखिरतु वल-ऊला, और दुनिया और आखिरत का मालिक तो सिर्फ अल्लाह है, वलिल्लाहि अल्लाह ही के लिए आखिरत भी, ऊला ऊला यहाँ पर आखिरत से पहले की जो दुनिया है, इसीलिए इसी दुनिया को मुराद ले गया, बस अल्लाह ही के लिए है, अल्लाह ही मालिक है दुनिया का और आखिरत का। आयत नंबर 26, وَكَمْ مِنْ مَلَكٍ فِي السَّمَاوَاتِ لَا تُغْنِي شَفَاعَتُهُمْ شَيْئًا إِلَّا مِنْ بَعْدِ أَنْ يَأْذَنَ اللَّهُ لِمَنْ يَشَاءُ وَيَرْضَى, और आसमानों में कितने ही ऐसे फरिश्ते हैं जिनकी शफाअत कुछ भी फायदा नहीं देती मगर अल्लाह की इजाजत के बाद जिसके लिए वो चाहे और पसंद करे। यानी आसमानों में है फरिश्ते, कितने ऐसे फरिश्ते हैं, जलीलुल कदर फरिश्ते हैं, बड़े रुतबों वाले फरिश्ते हैं, लेकिन उनकी शिफात फायदा नहीं देने वाली किसी को, कब तक, मगर अल्लाह की इजाजत के साथ जिसके लिए अल्लाह चाहेगा और पसंद करेगा, यानी जिसके लिए अल्लाह शिफात को पसंद करेगा उसी को शिफात नसीब होनी है। लिहाजा अगर किसी ने शिफात का वो अकीदा बना लिया है आम मुआशरे से सुनकर, कुरान से अकीदे शिफात को अपना दुरुस्त नहीं किया है तो फिर धोखे में है, फिर फ्रॉड लगाया गया है, फिर यानी समझे धोखे में रखा गया है, और किस कदर मुश्किल हो इंसान के लिए, बिलखुसूस ऐसे इंसान के लिए जो इस दुनिया में शिफात का मफहूम दुनिया के इदारों में होने वाली सिफारिश को समझ बैठा हो और गुनाहों का एक बोझ लेकर हाजिर हो और ये उम्मीद रखे कि रसूलुल्लाह शिफात करेंगे, अहले बैत शिफात करेंगे, फरिश्ते शिफात करेंगे, तो याद रहे शिफात का जो मरहला है वो गुनाह करने के लिए तकवियत दिलाने के लिए नहीं है। शिफात जो कुरान ने बयान किया है, जो दीन इस्लाम शिफात का मौजू बयान करता है, तो वो शिफात इंसान को मायूसी से निजात दिलाने के लिए है। अगर ऐसे गुनाह सरजद हो चुके हैं कि जिनके बारे में पशेमान है, तर्क कर चुका है, छोड़ चुका है, और लेकिन अभी भी उसका दिल मुतमईन नहीं हो पाता, पशेमान होता है, तो उसके लिए ढारस और सहारा है। अगर तुम अपने आप की इसलाह कर चुके हो, अब तुम अगर लौट कर आ चुके हो राय मुस्तकीम की तरफ, तो फिर तुम्हारे लिए बाब शिफात खुला है। अगर तुम्हारा मसला खराब भी हुआ पिछले कुछ गलतियों की वजह से, तो तुम्हारे लिए बाब शिफात खुला हुआ है, लेकिन ये शिफात ऐसों के लिए नहीं है कि जो इस शिफात के बल बोते पर दबा के गुनाह करें, जो जी में आए करते रहे ये सोचकर कि आगे जाके शिफात होगी। आपके सामने आयत नंबर 26, आसमानों में और आसमानों में कितने ही ऐसे फरिश्ते हैं जिनकी शिफात कुछ भी फायदा नहीं देती मगर अल्लाह की इजाजत के बाद जिसके लिए अल्लाह चाहे और अल्लाह पसंद करे। याद रहे पहले भी बयान होता है अल्लाह की चाहत ऐसा नहीं है कि कोई इंसान नेकी और सिरात मुस्तकीम पर आने की जस्तजू करता हो और अल्लाह उसके लिए हिदायत ना चाहे तो उसको हिदायत नहीं मिलेगी। नहीं, खुदा ने अपनी हिदायत की चाहत को भी बयान कर दिया है और गुमराही की तरफ जाने वाले का रास्ता भी दिखा दिया। और ये समझे अल्लाह की चाहत जो अगर गुमराही के रास्ते में इस तरफ जाएगा तो खुदा की चाहत यही है कि अगर इस तरफ जाएगा तो इसको ये गुमराह होगा, ये तबाह हो जाएगा। और जो सीधे सिरात मुस्तकीम की तरफ आएगा अल्लाह की हिदायत इसके लिए है जो इन सिफात का हामिल होगा। यहदी इलैहि मन अनाब, जो रुजू करता है खुदा से उसके लिए हिदायत है। और जो मुंह मोड़ता है, जो हटधर्मी दिखाता है, उसके लिए शिफात हिदायत कुछ भी नहीं। आयत नंबर 27, इन्नल्लज़ीना ला युमिनूना बिल आखिरति लयुसम्मूना अल-मलाइकता तस्मियत अल-उन्था। जो लोग आखिरत पर ईमान नहीं रखते वो फरिश्तों के नाम लड़कियों जैसे रखते हैं। यही जो मुशरिकीन मक्का फरिश्तों को अल्लाह की बेटियां कहने वाले, ये जो कि आखिरत पर ईमान नहीं रखते इसलिए ये काम कर रहे हैं। वमा लहुम बिही मिन इल्म इन यत्तबिउन इल्ला वन व इन्ना वन ला युग्नी मिन अल हक शैआ। हालांकि इन्हें इसका कुछ भी इल्म नहीं है, वो तो सिर्फ गुमान की पैरवी करते हैं और गुमान तो हक तक पहुंचने के लिए कुछ काम नहीं देता। याद रखिए, गुमान करना, अंदाजे लगाकर चलना, अंदाजे लगाने से हक तक नहीं पहुंच सकते, अंदाजे हद तक हक तक पहुंचने का काम नहीं देते। आयत नंबर 29, فَأَعْرِضْ عَمَّنْ تَوَلَّى عَنْ ذِكْرِنَا وَلَمْ يُرِدْ إِلَّا الْحَيَاةَ الدُّنْيَا। बस आप उनसे मुंह फेर लें जो हमारे जिक्र से मुंह फेरता है और सिर्फ दुनियावी जिंदगी का ख्वाह है। यानी मेरे नबी रसूलुल्लाह को खुदा का हुक्म है, فَأَعْرِضْ عَنْ عَمَّنْ تَوَلَّى, ऐ मेरे नबी आप मुंह फेर लें, आप अपना रुख फेर लें उससे जो हमारी याद से, जो हमारे जिक्र से मुंह फेरता है। कुरान को भी खुदा ने जिक्र कहा है, कुरान को भी जिक्र मुबारक कहा है। जो कुरान से मुंह मोड़ता है मेरे नबी आप इससे रुख फेर लें अपना। और जो सिर्फ दुनियावी जिंदगी का ख्वाह है, जिसको फकत इस दुनिया की पड़ी है, जिसको इस दुनिया की आसूदगी ही चाहिए, फकत यही दुनिया ही चाहता है, आखिरत की कोई तड़प उसके दिल में नहीं है, तो मेरे नबी जो मेरे जिक्र से मुंह मोड़ता है और सिर्फ दुनिया चाहता है आप उससे अपना रुख फेर लें। आयत नंबर 30, ذلك مبلغهم من العلم ان ربك هو اعلم بمن ضل عن سبيله وهو اعلم بمن اهتدى। यही उनके इल्म की इंतहा है। क्या है इनके इल्म की इंतहा? जिक्र खुदा से मुंह फेरना और फकत दुनिया चाहना, इतना इल्म है इनके पास। जबकि वाज़े है ये नुकसान है, और कभी भी इल्म रखने वाला ऐसा नुकसान कभी ना करे। बस अल्लाह कह रहे ذلك مبلغهم من العلم, यानी जो लोग दुनियावी सतह को ही मकसद जिंदगी समझ रहे हैं, मकसद हयात समझ रहे हैं, उनकी इल्मी सतह जानवरों से ज्यादा नहीं है। जानवर भी तो अपनी इस दुनिया के लिए काम काज कोशिश करता है, दौड़ धूप करता है, घास तलाश करता है, चारा तलाश करता है, खाता है, अपने बच्चे को दूध पिलाता है, ये तो जानवर का काम भी है। इंसान की इल्मी सतह, याद रखें, जो इंसान फकत दुनिया के लिए जिंदगी गुजार रहा है, फकत दुनियावी ख्वाहिशात ही रखता है, उसका आखिरत की तरफ कोई हरकत नहीं है, उसकी जिंदगी में, उसकी डेली रूटीन में उसका कोई काम ऐसा नजर नहीं आता कि जो वो आखिरत के लिए भी कुछ जस्तजू कर रहा है, वो मानवीयत, अपनी मानवीय और रूहानी तस्कीन के लिए भी कोई हिम्मत और कोशिश कर रहा है, अगर ऐसा कुछ भी नहीं है तो इसकी इल्मी सतह, इसका दिमाग, इसकी सतह जानवरों की तरह है। हो सकता है उसके पास दुनिया की बड़ी बड़ी डिग्रियां मौजूद हों, हो सकता है कि उसके पास माल और दौलत और सरमाया बहुत ज्यादा हो सकता है कि दुनिया वाले उसे चालाक और होशियार समझते हों, लेकिन अल्लाह के नजदीक इसकी हैसियत, ذَلِكَ مَبْلَغُهُمْ مِنَ الْعِلْمِ, इसकी हैसियत इतनी है, इसका इसकी इल्म की इंतहा बस यहां तक है। ये दुनिया के 60-70 साल के पीछे लगा हुआ है और अबदी जिंदगी, हमेशा की जिंदगी को फरामोश कर चुका है। ذلك مبلغهم من العلم إن ربك هو أعلم بمن ضل عن سبيله وهو أعلم بمن اهتدى. یہی ان کے علم کی انتہا ہے, آپ کا پروردگار یقیناً بہتر جانتا ہے کہ اس کے راستے سے کون بھٹک گیا ہے, اور اسے بھی خوب جانتا ہے کہ جو ہدایت پر ہے. یہ جو اوپر بیان کیے ہیں ان کی نشانیاں, اللہ جانتا ہے کہ کون راستے سے بھٹک گیا ہے, اور جن کا ذکر بھی اس میں ہو گیا, اور اللہ بھی ہدایت والوں کو بھی اللہ بہتر جانتا ہے. وَلِلَّهِ مَا, آیت نمبر 31, وَلِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ وَمَا فِي الْأَرْضِ لِيَجْزِيَ الَّذِينَ أَسَاءُوا بِمَا عَمِلُوا وَيَجْزِيَ الَّذِينَ أَحْسَنُوا بِالْحُسْنَى. اور جو کچھ آسمانوں اور زمین میں ہے سب اللہ ہی کا ہے, تاکہ اللہ برائی کرنے والوں کو ان کے عمل کا بدلہ دے اور نیکی کرنے والوں کو بہترین جزا دے. سب کچھ اللہ کا ہے, دنیا بھی اللہ کی ہے, آخرت بھی خدا کی ہے, دنیا و آخرت, زمین و آسمان, سب کچھ خدا کا ہے, اور یہ ملکیت اللہ کے پاس ہے, تاکہ اللہ جزا دے, اللہ بدلہ دے عمل کرنے والوں کو, برے عمل کرنے والوں کو ان کے عمل کا بدلہ ملے, اور وَيَجْزِيَ الَّذِينَ أَحْسَنُوا بِالْحُسْنَى, اور نیک عمل کرنے والوں کو ان کی بہترین جزا دی جائے. آیت نمبر 32, الَّذِينَ يَجْتَنِبُونَ كَبَائِرَ الْإِثْمِ وَالْفَوَاحِشَ إِلَّا اللَّمَمَ. اِذْ أَنشَأَكُم مِّنَ الْأَرْضِ وَإِذْ أَنتُمْ أَجِنَّةٌ فِي بُطُونِ أُمَّهَاتِكُمْ فَلَا تُزَكُّوا أَنفُسَكُمْ هُوَ أَعْلَمُ بِمَنِ اتَّقَى. جو لوگ گناہان کبیرہ اور بے حیائیوں سے اجتناب برتتے ہیں سوائے گناہان صغیرہ کے, تو آپ کے پروردگار کی مغفرت کا دائرہ یقیناً بہت وسیع ہے, وہ تم سے خوب آگاہ ہے. جب اس نے تمہیں مٹی سے بنایا اور جب تم اپنی ماؤں کے شکم میں ابھی جنین تھے, بس اپنے نفس کی پاکیزگی نہ جتاؤ, اللہ پرہیزگار کو خوب جانتا ہے. یہاں پر جو ذکر ہوا کہ اگر, یعنی اوپر جو ذکر ہوا کہ جو نیکی کرنے والے ہیں ان کو بہترین جزا اللہ دے گا, ان نیکی کرنے والوں کی ایک نشانی بیان ہو رہی ہے. کیا؟ ایسے لوگ جو لوگ گناہان کبیرہ اور بے حیائیوں سے بچتے ہیں, اجتناب کرتے ہیں, یعنی بے حیائی کے کام سے, گناہان کبیرہ سے خود کو بچاتے ہیں. الا اللمم, سوائے لمم کے. لمم کا مطلب کیا ہے؟ لمم گناہ کے قریب جانے کے معنوں میں. اور ایک حدیث یہاں پر بھی ذکر ہے, امام صادق علیہ السلام سے منقول ہے, لمم وہ گناہ ہے جس کے ارتکاب کے بعد انسان استغفار کرتا ہے, یعنی ایسا گناہ کہ جو پشیمان کر دیتا ہے بندے. گناہان صغیرہ جن کو کہا جاتا ہے, کبیرہ گناہوں سے جو خود کو بچاتا ہے, ہاں اگر خطائیں اس سے ہو جاتی ہوں, بھول چوک میں چھوٹی خطا گناہان صغیرہ اگر اس سے ہو جاتے ہیں, تو کیا ہے؟ ان ربک واسع المغفرہ, تو آپ کے پروردگار کی مغفرت کا دائرہ بڑا وسیع ہے, بہت وسیع ہے. اور ہوا اعلم بکم, وہ تم سے خوب آگاہ ہے جب اس نے تمہیں مٹی سے بنایا اور جب تم اپنی ماؤں کے شکم میں ابھی جنین تھے, یعنی ابھی تمہارا وجود ابھی شروع ہوا ہے, بس اپنے نفس کی پاکیزگی نہ جتلاؤ, اللہ پرہیزگاروں کو خوب جانتا ہے. بس یاد رہے کہ اپنی پاکیزگی کے دعوے نہ کرو. اگر یہ دعویٰ اللہ کی خاطر ہے تو پھر اللہ بہتر جانتا ہے کہ تم اپنے دعوے میں کتنے سچے ہو. اگر اس کا مقصد یعنی اپنی پاکیزگی, بعض لوگ اپنے کردار کو سراہنا چاہتے ہیں, خود کو اپنی پاکیزگی کے اوپر, یہ بعض ایک دفعہ غرور اور تکبر میں بھی آ جاتا ہے. اگر تو اپنی پاکیزگی, اگر گناہوں سے اجتناب, اگر گناہوں سے پرہیز خدا کے لیے ہے, تو خدا تو بہتر جانتا ہے, اللہ تو خوب جانتا ہے. لیکن اگر یہ دعویٰ لوگوں کے سامنے اپنی پاکیزگی کا اظہار کرنا ہے, تو یہ خود ستائشی اور خود بینی ہے, یہ تم خود پسندی کے لیے کر رہے ہو, اور خود پسندی بندگی کے خلاف ہے. یہاں پر ایک اصطلاح, ایک امیر المومنین کا फरमान है नहजुल बलागा में, वो यहाँ पर कोट किया है, सय्यतुन तसुका खैरुन इंदल्लाहि मिन हसनतिन तुअजिबुका, वो गुना जो खुद तुझे बुरा लगे, वो गुना जो तुझे बुरा लगे अल्लाह के नजदीक उस नेकी से बेहतर है जो तुझे खुद पसंदी में मुब्तिला कर दे। यानी खुद पसंदी इस कदर सख्त है, इस कदर ऐसा मर्ज है रूहानी जो इंसान को तबाह बर्बाद कर देता है। याद रहे कि जो खुद परस्त होता है, जो अपने नफ्स परस्ती में मुब्तिला होता है, वो शख्स खुदा परस्त नहीं होता। याद रहे इंसान अगर खुदा परस्त है तो फिर वो नहीं बुत परस्त बनता है, नहीं नफ्स परस्त बनता है, न ख्वाहिशात की गुलामी करता है, न बुतों की गुलामी करता है, न तागूत की गुलामी करता है, वो खालिसतन खुदा की बंदगी की तरफ जाता है। बस यहाँ एक छोटा सा जुमला और अर्ज करूंगा, अपनी पाकीजगी के तकब्बुर से बचना चाहिए। बाज लोगों को डुबो देती है तकब्बुर, जिस तरह शैतान को इबलीस को डुबो दिया, उसका तकब्बुर था, हालांकि इबादत गुजार था, सब कुछ था, उसने तकब्बुर किया कि मैं इससे बेहतर हूं, अना खैरुम मिन्हु, मैं इससे बेहतर हूं, ये तकब्बुर उसको ले डूबा। लिहाजा तकब्बुर फकत माल का या दुनियावी चीजों का नहीं होता, बल्कि पाकीजगी का और अपने ईमान और इन मानवीय चीजों का भी तकब्बुर होता है, लिहाजा इस तकब्बुर से भी बचने की जरूरत है। यहाँ पर हम इख्तिताम करेंगे, आयत नंबर 32 तक हमने तिलावत कर ली है सूरह नजम की, इंशाल्लाह आयत नंबर 33 से कल हम आगाज करेंगे तिलावत का। दुआ के साथ इख्तिताम करते हैं इंशाल्लाह, कल हम आयत नंबर
33 से आगाज करेंगे। खुदा से दुआ है तमाम बरादरान खारान जो दर्स में हमारे साथ हाजिर थे, सबकी दुआओं की कुबूलियत के लिए, जिन लोगों ने हमसे दुआ के लिए कहा है सबकी दुआओं की इस्तजाबत के लिए, और खुदा जिनके लिए चाहते हैं कि हम दुआ करें सबके लिए दुआगो हैं, मुश्किलात की आसानी के लिए, तकलीफों की दूरी के लिए, परेशानियों से निजात के लिए, गुनाहों की मगफिरत के लिए, आकिबत बखेर होने के लिए, किताब खुदा से इस्तफादा करने की तौफीक के हुसूल के लिए, मरीजों की शिफायाबी के लिए, बेगुनाह असीरों की रिहाई के लिए, मकरूजों के कर्ज की अदायगी के लिए, और इन तमाम मुश्किलात का हल इमाम जमान के जहूर में है, इमाम के जहूर की ताजील के लिए, रहबर मुअज्जम आयतुल्लाह सिस्तानी और दीगर मराजे की सेहत और सलामती के लिए, आलम इस्लाम की फलाह बहबूद के लिए, बिलखुसूस जो मुसलमान बरसर पेकार हैं उनकी फतह व नुसरत कामयाबी के लिए, दुश्मनान इस्लाम की निस्त नाबूदी के लिए, इस माह मुबारक रमजान से हम बेहतरीन इस्तफादा कर सकें, जैसा अल्लाह चाहता है वैसे हम इसके इबादत को बजा लाएं। इन सब दुआओं की कबूलियत के लिए 5 मरतबा आये मजिदे की तिलावत करेंगे। اللهم صل على محمد وآل محمد وعجل فرجهم بسم الله الرحمن الرحيم أمن يجيب المضطر إذا دعاه ويكشف السوء أمن يجيب المضطر إذا دعاه ويكشف السوء أَمَّنْ يُجِيبُ الْمُضْطَرَّ إِذَا دَعَاهُ وَيَكْشِفُ السُّوءَ أَمَّنْ يُجِيبُ الْمُضْطَرَّ إِذَا دَعَاهُ وَيَكْشِفُ السُّوءَ أَمَّنْ يُجِيبُ الْمُضْطَرَّ إِذَا دَعَاهُ وَيَكْشِفُ السُّوءَ يَا كَاشِفَ الْكَرْبِ وَالسُّوءِ وَالْبَلَاءِ اكْشِفْ كُرُوبَنَا وَكُرُوبَ جَمِيعِ الْمُؤْمِنِينَ واقض حوائجنا وحوائج المحتاجين والسائلين واشف مرضانا ومرضى المسلمين برحمتك يا أرحم الراحمين وصلى الله على محمد وآله الطيبين الطاهرين اللهم صل على محمد وآل محمد وعجل فرجهم والسلام عليكم ورحمة الله وبركاته।